أشهد أن لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله والصلاة والسلام على أشرف الأنبياء والمرسلين خاتم النبيين بالقاسم مصطفى محمد وأهل بيته الطيبين الطاهرين المعصومين الميامين المنتجبين ولعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. فقد قال الله تبارك وتعالى في محكم كتابه المجيد وفرقانه الحميد: أعوذ بالله من الشيطان اللعين الرجيم. الله ولي الذين آمنوا يخرجهم من الظلمات إلى النور والذين كفروا أولياءهم الطاغوت يخرجونهم من النور إلى الظلمات أولئك أصحاب النار هم فيها خالدون. نثار وجود پاک و مطهر محمد و آل محمد اجماعا بآواز بلند صلوات. برائے صحت و سلامتی کل عاشقان امامت ولایت محبان اہل بیت تمام علماء امامیہ تمام مراجع کرام و مقام معظم رہبری اجمعاً با آوازی بلند صلوات. برائے نیستی و نابودی دشمنان اسلام و دشمنان اہل بیت و تعجیل ظہور حضرت امام زمان اجمعاً با آوازی بلند صلوات. خدا انشاءاللہ ہماری ان عبادات کو اپنی بارگاہ میں قبول فرمائے اور ہمیں حضرات معصومین کے سچے پیروکاروں میں ان کی شفاعت پانے والوں قرار دے انشاءاللہ. عزیزان محترم بالخصوص جوانان عزیز، سب سے پہلے بے پیشگاہ حضرت ولی اثر روحی و ارواح العالمین لتراب مقدم الفدا کی خدمت میں، پھر ان کے نائب برحق مقام معظم رہبری اور تمام براج کرام تمام علماء امامیہ تمام مومن مومنات بالخصوص آپ حاضرین کی خدمت میں بے مناسبت سالگرد انقلاب اسلامی ہدیہ تبریک و تہنیت پیش کرتا ہوں. خدا انشاءاللہ اس شادی کو ہمیشہ برقرار رکھے. یہ خوشی، یہ مسرت کے لمحات تمام مظلوم ملتوں کو نصیب ہوں انشاءاللہ، کہ یہ انقلاب کی کرنیں جو پھوٹ کر تمام عالم کو اس وقت منور کر رہی ہیں، دلوں کو روشن کر رہی ہیں، خدا انشاءاللہ ان تمام مظلوم ملتوں کو بھی وہ وقت جلد دکھائے کہ جب وہ استقامت کریں، کھڑی ہوں، انشاءاللہ انہیں ایک پاکیزہ رہبری نصیب ہو جس کے نتیجے میں اس ظلم و ستم کے نظام سے وہ رہائی اور نجات حاصل کر سکیں انشاءاللہ. نور پائے پر محمد و آل محمد. بار دیگر بابا سے بلند صلوات. مجدداً با آوازِ بلند صلوات. اللهم صل على محمد وآل محمد. مرحبا جی عزیز، سلام بردی کرتے پڑی بر محمد وآل محمد. عزیزان محترم، جوانان عزیز، آج کی شب یہ محفل ایک ایسے عظیم اور نورانی انقلاب کی یاد دلا رہی ہے کہ جس انقلاب کے آنے پر دنیا بھر کے مظلوم پر امید ہو گئے. وہ دور وہ تھا کہ جب ظلم اور ستم، بے عدالتی، طبقاتی رویے، استحصال اور مومن کا ذلیل و خوار ہونا، شریف کا ضعیف سے ضعیف تر ہونا، بد کردار، بدتینت افراد، خبیث افراد معاشرے پر مسلط، یہ وہ عوامل تھے کہ جو کسی بھی قوم میں بے چینی پیدا کر دیتے ہیں، اضطراب پیدا کر دیتے ہیں. انقلاب سے پہلے کی اگر صورتحال پہ نظر ڈالیں اور ان عوامل کی جانب توجہ کریں، ان مقدمات کی جانب، ان مراحل کی جانب جو انقلاب کے آنے سے پہلے تھے، تو واقعی یہ بڑا مشکل ہوتا ہے کسی تاریخی واقعے کو یہ دیکھا جائے کہ وہ کب سے، کس تاریخ سے، کس سال سے شروع ہوا. اس کا تعین بڑا مشکل ہوتا ہے. مگر اگر ہم انقلاب اسلامی کے حوالے سے بات کریں تو ہم یہ دیکھتے ہیں کہ تاریخ میں مصلحین آتے رہے اور وہ مصلح اپنے اپنے مقام پر کوششیں انہوں نے کی اس راہ میں، اور شہادت بھی ان کے مقدر کا حصہ بنی، اور کسی حد تک وہ کوششیں کر کے اپنے زمانے میں ایک فکر دے کر، ایک بیداری پیدا کر کے جاتے رہے. مگر کامیابی کسی کو ایسی نصیب نہیں ہوئی. ایسا نہیں کہہ سکتے کہ کسی نے کوشش نہیں کی، کسی نے فکر نہیں کی. نہیں، فکر موجود تھی اور اپنے تئیں کوششیں بھی کی گئیں، مگر ان کوششوں میں وہ کامیاب نہیں ہوئے. میں زیادہ ان کی جانب نہیں جانا چاہتا کیونکہ اس پر اس قلیل وقت میں چاہتا ہوں کہ زیادہ سے زیادہ بات ہو. ہم دیکھتے ہیں کہ انقلاب اسلامی سے پہلے جو واقعات رونما ہوئے، ایک دور وہ تھا کہ جب شاہ کو پہلے بھی ملک سے فرار کرنا پڑا. سن 1953 میں شاہ کو اس مملکت کی اس صورتحال کے پیش نظر کہ جب قوم میں ایک تحریک تیل کو قومی آئے جانے کے حوالے سے، قومی ملکیت بنانے کے حوالے سے جب وہ تحریک شروع ہوئی اور اس تحریک کا آغاز ہوا، ایک وقت وہ آیا کہ شاہ کو وہاں سے فرار کرنا پڑا. اور اس کے بعد امریکہ نے ایک نام نہاد فوجی بغاوت کے ذریعے دوبارہ شاہ کو ایران میں مسلط کیا. اور پھر تقریباً 7-8 سال ایسے گزرے کہ کوئی جنبش نہیں ہوئی، وہ تحریک جمود کا شکار ہو گئی. وہ لوگ جو کھڑے ہوئے تھے، وہ تحریک کہ جس کا کردار، جس کے پیچھے ایک اسلامی کردار موجود تھا، 7-8 سال تک وہ تحریک جمود کا، وہ عناصر، وہ جوان، وہ تمام ان کے لیڈرز، اس وقت انہیں رہنمائی کرنے والے 7-8 سال تک جمود کا شکار رہے. شاہ جو مسلط ہوا، امریکہ نے اسے مسلط کیا دوبارہ ایک فوجی بغاوت کے نتیجے میں. تو اس زمانے میں جو کام ہوا وہ یہ کہ اسی زمانے میں ان اسلامی عناصر کی جو دشمنی پیدا ہوئی، وہ ایک دشمن نہیں تھا ان کا، پھر ایک دشمن، تو وہ قوت تھی کہ جو روس کے مفادات کا دفاع کر رہی تھی اور نگہبانی کر رہی تھی، وہ کمیونسٹ جو وہاں پہ پنپ رہے تھے، وہ کمیونسٹ وہاں پر ان اسلامی عناصر کے دشمن بن گئے. دوسرے اس موقع پر قومیت کی بنیاد پہ، یہ جو میں اشارے کر رہا ہوں عصر حاضر میں بھی अपने आप को सामने रखते हुए जरूर देखिएगा। दूसरी कुव्वतें जो इन इनकलाबी इस्लामी अनासिर की दुश्मन बनी वो थी जो कौमियत की बुनियाद पर चल रही थी, उन्हें भी इन इस्लामी अनासिर से खतरा पैदा हुआ। तीसरे खुद अमरीका और अमरीका नवाज, वो शाही हुकूमत, ये सब के सब वो कम्युनिस्ट जो रूस के मफादात की निगहबानी कर रहे थे, वो कौमियत पे मबनी तंजीमें, वो ग्रोह और खुद अमरीका के जिसके मफादात को नुकसान पहुंच रहा था और उसकी सरपरस्ती में जो शाही हुकूमत थी उसे अपने तख्त व ताज की जो फिक्र थी, ये सब के सब दुश्मन थे उन अनासिर के। 8 साल तकरीबन इस दुश्मनी के साथ गुजरे। मैं इससे इस्तेफादा करना चाहूंगा, आप अपने आप को अगर मौजूदा हालात में देखें तो ये मत समझे कि आपका कोई एक दुश्मन है, आप अपने दुश्मनों को तो पहचानिए कि रंग बिरंगे दुश्मन हैं आपके। अगर आप अपने मूवमेंट को, अपनी हरकत को आज पहचानते हो, कल का दुश्मन तो हो सकता है इतना होशियार ना रहा हो, मगर आज का दुश्मन उस कल के दुश्मन से डबल होशियार है, इसलिए कि इनकलाब इस्लामी का तजर्बा वो कर चुका है। आज दुश्मन पहले से कहीं ज्यादा होशियार हो चुका है। ये सारी कुव्वतें ये इनकलाब इस्लामी को देख चुकी हैं, वो समझ चुकी है कि इनकलाबी इस्लामी इनकलाबी अनासिर को अगर फुर्सत मिल गई और मौका मिल गया तो ये क्या कर सकते हैं। इनके पास जो कुव्वत है वो कुव्वत नहीं जो नजर आ रही है। इस्लामी इनकलाबी अनासिर इस जाहिरी कुव्वत के अलावा इनकी पुश्त पर एक और कुव्वत है कि जिसे माजी में ये दुश्मन तजर्बा कर चुका है और उसका इकरार भी कर चुका है। दूर पड़े पर मोहम्मद वाले मोहम्मद, वो जानता है कि ये कौम तुझे इस्लाम से मोहब्बत करती है, अगर दीन से मोहब्बत करती है, अगर इन जवानों में अपने दीन से मोहब्बत पैदा हो जाए, अपने दीन से, अपने मकतब से मोहब्बत करने वाले, मकतब इस्लाम से मोहब्बत करने वाले, अगर इस ग्रोह को अगर सही और सच्ची लीडरशिप में असर आ जाए तो ये एक अजीम इनकलाब ला सकते हैं। इनकलाब इस्लामी जिन हालात में आया और जब इमाम खुमैनी रिज़वानुल्लाह ताला अलैह ने आवाज बुलंद की, ये वो वक्त था कि जब अवाम, उन तमाम अवामिल कि जिनकी जानिब शुरू में मैंने इशारा किया, बेअदालती थी, फक्र था, जुल्म सितम था, तबकाती रवीश थी और गुनागू इस किस्म के अनासिर जो बेचैनी और इस्तराब, जैसे आज महंगाई और तरह तरह के ये कत्ल गारत गरी अवाम में इस्तराब पैदा करते हैं, इन तमाम अवामिल से बढ़ के जो चीज मुअसर रही और हुआ करती है वो ये मुहिम तरीन जो नुकात है वो एक रहबरी, लोग और उनका मकतब, ये तीनों निहायत ही अहम और मुअसर अवामिल हुआ करते हैं। अगर रहबर निहायत ही पाकीजा, बुलंद कद, बुलंद कसमरात, बुलंद फेक, बुलंद किरदार अगर रहबर हो मगर अवाम अगर मुर्दा हो या जईफ हो तो बिल्कुल 13 साल मक्के की याद आते हैं कि अल्लाह के रसूल जैसी हस्ती उस अजमत के साथ, उस अखलाक किरदार के साथ, उस इखलास के साथ मक्के में 13 साल तक मौजूद, मगर जब लोग आमादा नहीं तो 13 साल तक कुछ नहीं हुआ सिवाय चंद गिनती के असहाब के, मक्के में कोई तब्दीली नहीं आई। मगर लोग जब आमादा हो, तैयार हो, जैसे मदीने के लोग, और उन्हें रहबर मिल जाए सैयदुल अंबिया जैसा, तो फिर इस पहली इस्लामी स्टेट कायम हो जाती है। सिर्फ रहबर का होना काफी नहीं है, लोगों की आमादगी, लोगों का आमादा होना भी जरूरी है। और लोग आमादा हो मगर रहबर ना हो कोई तो भी काफी नहीं है, तब्दीली नहीं आती। रहबर भी हो लोग भी हो मगर सही मकतब ना हो, सही बुनियाद ना हो, तो हम दुनिया भर के उन बातिल इनकलाबात को देख सकते हैं जो बातिल बुनियादों पर आए और उसके बाद कुछ अरसे बाद तजर्बे करने के बाद खत्म हो गए। जानी व माली नुकसान, नस्लों का नुकसान, और उसके बाद बिलाखिर वो खत्म हो गए। रहबर, लोग और मकतब, ये बुनियादी अवामिल हैं। अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह, हम इस बात पर आज इफ्तिखार कर सकते हैं कि रहबर भी, मकतब भी, और इंशाअल्लाह के जब आप जैसे जवान हों और अल्लाह इनमें और इजाफा फरमाए और लोगों को शूर अता फरमाए, अगर लोग कामिलन आमादगी पैदा कर लें तो कोई बईद नहीं कि इन जालिम व सितमगर कुव्वतों के पंजे, गड़े हुए पंजों को बहुत जल्द काटा जा सके। आप सख्तरीन शराइत में इस वक्त, इनकलाब इस्लामी से पहले वो मिल्लत जिन शराइत में थी उससे ज्यादा सख्त शराइत आपके लिए हैं। यहां रहते हुए आपके लिए उससे ज्यादा संगीन मुश्किलात हैं। उस वक्त दुश्मन नहीं पहचान सका, उसे गुमान भी नहीं था कि ये रहबर एक ऐसा रहबर है तो जो 2500 साल शहनशाहियत को बर्बाद कर देगा। उन्होंने बहुत हल्का लिया था इमाम खुमैनी को, मगर जब उन्होंने इमाम खुमैनी तआला को गिरफ्तार किया और ये प्रोपेगेंडा किया कि उन्हें फांसी दे दी जाएगी, तो फिर जो लोगों का रिएक्शन आया, उस रिएक्शन के नतीजे में वो समझ गए कि इनको फांसी देना इतना आसान नहीं है, अतः इनको इस जेल में रखना भी मुश्किल है। और इमाम खुमैनी को फिर उन्हें रिहा करना पड़ा। एक मरजे तकलीफ, उस माशरे में क्या हैसियत और मकाम रखता है, इसका अंदाजा उन्हें उस वक्त हो गया जब इमाम खुमैनी रज़ियल्लाहु ताला अलैह को उन्होंने गिरफ्तार किया और नतीजतन उन्हें रिहा करना पड़ा। फिर इमाम खुमैनी को जिला बतन कर दिया गया। मगर ये बात सामने आ गई कि ये मिल्लत किस कदर इस रहबर से वाबस्ता है। रहबर की जो क्वालिटीज हैं वो अपने मकाम पर, मगर लोगों में एक जज्बा पैदा हो चुका था। अल्लाह अकबर याद आता है, सिफीन याद आता है, इमाम हसन की सुलह का मौका कि जब शिकवा करते हैं और जब इस सूरत हाल का सामना करते हैं कि मौला हुक्म दे रहे हैं मगर लोग आगे नहीं बढ़ते, का तुम्हारे जैसे 10 देकर उसका एक लेने को तैयार हूं कि वो इमाम बातिल रखते हुए उसकी इताअत करते हैं, तुम इमाम बरहक रखते हुए उसकी इताअत नहीं करते। इताअत का जज्बा नहीं था। इमाम हसन सुलह फरमाते हैं तो सुलह पे इन लोगों को एतराज, इमाम हसन के साथ आपके लश्कर में शामिल होकर जंग करने के लिए तैयार हैं मगर इमाम की सुलह पे राजी नहीं, तस्लीम नहीं है। एक वो दौर था, एक दौर वो आया कि जब इमाम खुमैनी के एक फरमान पर लोग हुकूमत निजामी कर्फ्यू, सख्त कर्फ्यू, एक पत्ता भी हिले तो फायर करने का हुक्म, टैंक सड़कों पे खड़े हैं, हुक्म दिया कल सब निकलेंगे, हराम है मां अपने बच्चे को दूध पिलाए, घर में रहना हराम, सबको बाहर निकलना है, और दूसरे दिन सब निकले। इताअत इस मकाम पर आ गए। जब इताअत का जज्बा पैदा हो गया तो आप देखिए कि एक फकीह के इताअत का जज्बा पैदा हो गया तो किस कदर अजीम कामयाबी हासिल हुई। अगर ये इताअत का जज्बा ना हो तो रहबर कितना ही अजीम उशान क्यों ना हो, अगर लोग इताअत का जज्बा ना रखते हो वो रहबर कोई तब्दीली नहीं ला पाता। तो लोगों के अंदर इताअत का जज्बा नहीं की अहम है। दूसरे बसीरत, लोग पहचाने, सही शनाख्त पैदा करें, अपने मकतब की निस्बत आशनाई। ये काम अल्हम्दुलिल्लाह इमाम खुमैनी रहमतुल्लाह अलैह उलमा ने किया, लोगों को उनके मकतब से आशना किया। लोग गिरफ्तार थे, लोग परेशान थे, जैसा कि आज आप भी हैं, आप भी निजात चाहते हैं मुश्किलात परेशानियों से, कत्ल गारतगरी से, दहशतगर्दी से। निजात का रास्ता दीन मुबीन इस्लाम, निजात का रास्ता हमारा मकतब है। ये मकतब निजात दहा मकतब है। ये एतमाद बहाल करना और लोगों को आगाही देना कि इस मकतब पे अमल की निजात है। आप चाहें कि मकतब यहां पे रहे, मकतबी किताबें आपके पास सजी हैं, मकतब की तालीमात पे आप अमल ना करो, निजात पा जाए मुमकिन नहीं है। ड्राइवर कितने ही बेहतरीन खिताबात करते रहे, नारे लगते रहे, सब कुछ होता रहे, मगर अगर हम इस मकतब की तालीमात पे अगर अमल नहीं करेंगे, निजात मुश्किल है। रहबर के खिताबात से निजात नहीं होती, रखिएगा रहबर की इताअत मकतब के आईने में, मकतब की बुनियादों पे। मगरबी मादी बुनियादों पे आने वाले किसी इंकलाब की बात नहीं है, ये इस्लामी इंकलाब है, इस्लामी बुनियादों पे रोनमा होने वाला इंकलाब। इसमें किरदार चाहिए। आप देखिए कि कलील तादाद बामल वो मैसर आई, इनकलाब आ गया। अब जिस इनकलाब का इंतजार है, जिस इनकलाब के लिए कोशिशें कर रहे हैं, जिस इनकलाब की तलाश कर रहे हैं और दुआ कर रहे हैं कि खुदाया जल्द आए वो इनकलाब, और वो आलमी इनकलाब है। आलमी इनकलाब के लिए जो मयार चाहिए, उस इमाम मासूम अजलल्लाहु ताला फरजहु शरीफ के लिए, उनके इस्तकबाल, उनके इनकलाब के लिए, उस आलमी इनकलाब के लिए जैसी सिपाह चाहिए हर फील्ड के अंदर, जैसे माहिरीन चाहिए, जैसे दानिशवर चाहिए, न्याय की जिम्मेदार वो अदालत में मबनी इनकलाब होगा, उसमें जालिमों का कोई काम नहीं होगा। हर सतह पे अदल चाहिए, जुल्म को मिटाने के लिए आ रहे हैं। किरदार साजी बड़ी अहम है। इमाम खुमैनी रहमतुल्लाह ताला अलैह की आप किताबें यकीनन मुताला करते होंगे, हत्ता आप, मैं सिफारिश करूंगा आपको बिलखसूस कि आप इमाम खुमैनी रहमतुल्लाह ताला अलैह का वसीयतनामा जरूर पढ़िए, वसीयतनामा जरूर पढ़िए, वरना आप समझ नहीं पाएंगे कि दुश्मन आलमी सतह पर इस वक्त क्या प्लानिंग कर रहा है। निजाम इमाम खुमैनी की वसीयतनामे के मुताबिक आगे बढ़ रहा है। इमाम खुमैनी ने अपने वसीयतनामे में उन तमाम पहलुओं पर, जहतों पर रोशनी डाली, होशियार रहना। जिस तरह आप सुनते हैं कि पुश्तीबान विलायत फकीह बाशीर, यानी वली फकीह के पुश्तीबान, उनकी बैक पर रहो, उनके मददगार रहो, तुम्हारी ममलिकत को कोई आसेब नहीं पहुंच सकता। उलमा से खिताब किया, यूनिवर्सिटी के तालिबे इल्मों से खिताब किया, दीनी तुल्लाब से खिताब किया इमाम खुमैनी रहमतुल्लाह अलैह ने, खवातीन के लिए फरमाया, मिल्लत के लिए फरमाया, काजियों के लिए हुक्म फरमाया, उसमें वजाहत की, फौज के लिए उसके अंदर रहनुमाई मौजूद थी, मुख्तलिफ तबकात के लिए इमाम खुमैनी ने वसीयतनामे में अपने हिदायत दी। और दुश्मन इमाम खुमैनी के वसीयतनामे को सामने रखकर अपनी मनसूबाबंदी की है, वो उन तमाम वसाया जो इमाम खुमैनी के, उनके बरखिलाफ एक तब्दीली लाना चाहता है, उनके खिलाफ चलाना चाहता है। आज जरूरत है आप जवानों को कि उसके ऊपर एक तवज्जो जरूर पड़े पर मोहम्मद वाले मोहम्मद। जो मैं कहता था, इस इनकलाब के हवाले से हैरान थे, ये वाकया ने कोई मामूली इनकलाब नहीं था। चार माह पहले तक CIA का जो एक नुमाइंदा रिपोर्ट देता है, उस रिपोर्ट में कहता है ये जो ईरान है ये इनकलाब के ना दहाने बल्कि इनकलाब से करीब भी नहीं है, यानी करीब करीब भी कोई इनकलाब इसके नहीं है, उन्हें इनकलाब नजर ही नहीं आ रहा था। चार महीने पहले तक इस इनकलाब से कोई इनकलाब के आसार वो अफराद की जो रिपोर्ट مرتب کر رہے تھے اس حوالے سے، کتنی باریکی سے انہوں نے حالات کا جائزہ لیا ہوگا، شخصیات کا، بیانات کا، الفاظ کا جائزہ لیا ہوگا، انہوں نے یہ رپورٹ کی تھی کہ کوئی انقلاب نہیں، اور اگر ایسا انہیں پتا ہوتا وہ اپنے ڈپلومیٹس کو وہاں سے نکال لیتے، تہران میں جو اسیر کیے گئے امریکن ایمبیسی بھی جو ہم لگے اپنے، اگر انہیں اس انقلاب کی ایک آسان نظر آ رہے تھے، ایسے انقلاب کو انہوں نے اگر اس تبدیلی کو سمجھا ہوتا تو وہ کبھی اپنے وہاں پر اسناد جو ہے وہ نہیں چھوڑتے، وہ اسناد جیسے شاہ دولت ڈوب کے لے گیا اور جہاز کے جہاز جو روانہ کر دیے، برگر یہ تمام جاسوسی کے جتنے بھی اسناد تھے یہ بھی وہاں سے غائب کر دیتے، کہیں اچانک ایک ایسا انقلاب، حیران رہ گئے، آج تک حیران ہے. تبس کا واقعہ ہوا، وہ جملہ جو میں عرض کر رہا تھا کہ اس میں اقرار کیا اس نے، جب وہ ہیلی کاپٹر تباہ ہوئے، پانچوں کے پانچوں جو آئے تھے ان اسیروں کو چھڑوانے کے لیے، تو جمی کارٹر سی آئی اے کا صدر جو ڈائریکٹ اس آپریشن کو آپریٹ کر رہے تھے، جب اسے یہ پتا چلا کہ یہ سب آپس میں ٹکرا کے گر گئے تو اس نے کہا تھا گاڈ وتھ خمینی، خدا خمینی کے ساتھ ہے، اور سب بند کر دیا آپریشن ختم. سمجھ گئے کہ کوئی ایک ایسی قوت ہے ان کے ساتھ کہ جس کا یہ اپنی طاقت سے مقابلہ نہیں کر سکتے، یہ پورا مادی طاقت پہ انحصار کر رہے تھے اور جانتے تھے کہ ایران میں طاقت کتنی ہے، فوج کے پاس کتنی طاقت ہے، لوگوں کے پاس کتنی طاقت ہے، مگر یہ ہیلی کاپٹر سے گرنا ان کے لیے سمجھنا مشکل نہیں تھا کہ یہ کوئی غیبی طاقت ہے جو ان کی مدد کر رہی ہے، یہ خدائی طاقت ہے جو ان کی مدد کر رہی ہے. تاریخی جملہ اس نے کہا کہ خدا خمینی کے ساتھ ہے، اور پھر کوشش نہیں کی. تو یہ انقلاب، انقلاب اسلامی خدا سے تعلق کے بغیر کامیاب نہیں ہو سکتا تھا. بس اسی نقطے پہ بات کو اختتام کی جانب لے کر جاؤں گا کہ اگر خدا کو بھول کے آپ کسی انقلاب کی بات کریں گے تو یقیناً یہ کسی اور کے لیے عرض کر رہا ہوں، آپ جوانوں کے لیے عرض نہیں کر رہا، کہ لوگ چاہیں گے تبدیلی آئے، انقلاب آئے اور خدا کو بھول جائیں، اپنے کاروبار میں، اپنی زندگی میں، اپنی ثقافت میں، اپنی شادی بیاہ کے اندر، تقاریب کے اندر خدا کو بھول جائیں، یعنی اس کے احکامات کو بھول جائیں، شریعت کی پرواہ نہ کریں اور چاہیں کہ تبدیلی آ جائے، انقلاب آ جائے، تو ایسا انقلاب نہیں آنے کا. حقیقی انقلاب، یہ روحانی انقلاب، انقلاب آیا ہے خدا سے تعلق. آپ ذرا اٹھا کے دیکھیے اس زمانے کی، سنیے امام خمینی کی رضی اللہ تعالیٰ علیہ کی جو تقاریر ہیں جن کے ترجمے میں انہیں پڑھی ہے، آپ دیکھیے جب آپ پڑھیں گے تو آپ کو محسوس ہوگا امام خمینی کسی بھی مناسبت سے خطاب ہو اس میں خدا کا تذکرہ. میں اکثر مثال دیا کرتا ہوں، خرم شہر آزاد کروایا، جس دستے نے وہ خرم شہر آزاد کرا ہے وہ بعد میں آئے امام خمینی کی خدمت میں، تو امام خمینی رضی اللہ تعالی نے ان سے خطاب کرتے فرماتے ہیں خدا بود کہ خرم شہر ابرائے شما آزاد کر، یہ لڑ بھیڑ کے آزاد کرا کے آئے، امام خمینی فرما رہے ہیں یہ خدا تھا جس نے تمہارے لیے خرم شہر کو آزاد کیا. تم اپنے اوپر سمجھ، تم سمجھو ہم نے آزاد کیا، خدا کو بھول گئے؟ یاد دلاتے تھے خدا کو مت بھولو، اپنی ذات اگر تمہارے سامنے آ گئی تو سب کچھ بیکار ہو جائے گا. خدا سے اگر تم نے تعلق اپنے ضعیف کر دیا خدا نہ خاصا، تو پھر کچھ بھی باقی نہیں بچے گا. پھر انسان اپنی ذات کے لیے کرتا ہے، اپنی تعریف سننا پسند کرتا ہے. ایسے لوگ کسی انقلاب کے لیے کارآمد نہیں ہوا کرتے. ابھی ایک تصحیح کے لیے عرض کر رہا ہوں، امام خمینی رضی اللہ تعالی علیہ نے آیت اللہ خامنئی کو نامزد نہیں کیا تھا، جو نامزدگی کا ایک تصور آپ کے ذہن میں شاید بنے، امام خمینی نامزد نہیں کیا تھا، بلکہ ایک جملہ امام خمینی نے ضرور کہا تھا آیت اللہ خامنئی کے لیے، خامنئی کا من بزرگ کر دیا، خامنئی کو میں نے بڑا کیا، یہ خامنئی کا میرا پالا. جیسے ہم کہتے ہیں کہ حضرت علی، حضرت رسول خدا کی خدمت میں جو آپ کی پرورش ہوئی، یعنی وہ فکر و نظر، وہ مزاج، وہ اخلاق، سب جو ہے اللہ کے رسول کے سامنے مولا کائنات امیر المومنین کا جو ہے آپ کی سرپرستی میں آپ کی شخصیت پروان چڑھی، آیت اللہ خامنئی کی شخصیت، اس کی جانب اشارہ کیا امام خمینی نے، خامنئی کا من بزرگ کرتے ہیں. وہ اللہ جمہوری اسلامی ایران میں اس وقت نظام ہے، مجلس خبرگان رہبری موجود ہیں، اس خبرگان رہبری نے آیت اللہ خامنئی کا انتخاب کیا امام خمینی کی رحلت کے بعد رہبر کے عنوان سے، اور یہ جس روشنی میں وہ آپ کا سابق کردار رہبر کا، کیونکہ آپ صدارت کے منصب پہ رہے اور پاکستان بھی اس زمانے میں جب آپ جمہوری اسلامی ایران کے صدر تھے آپ نے پاکستان کا بھی دورہ کیا تھا، اگر کچھ بزرگوں کو یاد ہو کہ پاکستان بھی تشریف لائے تھے آپ، اس زمانے میں آپ صدر تھے، قوم کے محبوب صدر تھے، پسندیدہ ترین شخصیت تھے، مجاہد تھے، شہید زندہ آپ کا لقب تھا، کہ آپ ایک دھماکے میں زخمی بھی ہو چکے تھے، آپ کا ہاتھ آپ نے محسوس کیا ہوگا آج بھی وہ اسی کیفیت کا شکار ہے. آپ محبوب تو تھے لوگوں کی نظر میں، مگر آپ کی جو فکری بلوغت اور بصیرت تھی وہ ڈھکی چھپی نہیں تھی، اور امام خمینی کے فرامین اور آپ کے کردار اور اخلاق اور آپ کی محبوبیت کو دیکھتے ہوئے اور اس زمانے میں آپ کی جو تاثیر تھی دلوں پر اسے دیکھتے ہوئے، اور بھی دیگر نکات جو ایک رہبر کی شرائط کے لیے موجود ہیں، اپنے مقام پر شجاع ہونا چاہیے اسے، اور عالم و بصیر ہونا چاہیے، متقی ہونا چاہیے، تمام صفات جو اس کے اندر موجود ہیں وہ سب دیکھتے ہیں. مجلس خبرگان نے مقام معظم رہبری کا انتخاب کیا تھا. درود پڑھنے پر محمد و آل محمد. خوب، تو وہ چیز جو ایک بڑا امام خمینی کا کارنامہ شمار کی جاتی ہے، اس زمانے تک کسی کے اندر جرت نہیں تھی کہ وہ امریکہ مردباد، تصور ہی نہیں تھا، یا تو امریکہ سے اگر نجات چاہیے تو روس کی گود میں آنا پڑے گا، اور روس سے اگر نجات چاہیے تو امریکہ کی گود میں آنا پڑے گا. یہ نعرہ، یہ ان کے خلاف آواز بلند کرنا، اس حبس کو توڑنا کہ جس کی وہ ملت شکار تھی، یہ ایک بڑا کارنامہ تھا امام خمینی کا. جب لوگوں کے ذہنوں میں یہ عنوان نہیں تھا، تصور نہیں تھا، اسرائیل کے خلاف امام خمینی رضوان اللہ تعالی علیہ نے جو آواز بلند کی تھی، آج وہی آواز دنیا بھر میں بلند ہے. اور یہ بڑا امام خمینی کا کارنامہ تھا کہ آپ نے لوگوں کو بیدار کیا، شعور دیا، اور آج عالم اسلام اس بیداری سے فائدہ اٹھا رہا ہے. میں نے کوشش نہیں کی کہ میں انقلاب کے بعد کی کسی ایک مرحلے پر آؤں اور کسی موضوع پہ بات کروں، کیونکہ برادران کی گزارش ہے کہ تھوڑا سا اس سے پہلے کے کچھ نکات جو اس مختصر وقت میں قابل استفادہ بیان کیے جا سکتے ہیں، جن سے ہم استفادہ کریں، ان کی جانب اشارہ کرتے ہوئے آخر میں آج بعد کے معاملات میں اور کرنٹ معاملات میں ایک تبریک والا موضوع ہے اس خوشی کے موقع پہ کہ الحمدللہ آپ دیکھیے کہ امریکہ جس بات پہ تکبر کرتا تھا دیگر قوتوں پہ، وہ الیکٹرانک وارفیئر جس پہ وہ بڑائی اپنی جتاتا تھا، اپنے سسٹم کے ساتھ وہ ایک ڈرون کو جمہوری اسلامی کی حدود میں لے کے آتا ہے. اسے کہتے ہیں استقلال اور آزادی، حقیقی استقلال اور آزادی، کہ ایرانی حدود کے اندر جمہوری اسلامی کی حدود میں جب ڈرون داخل ہوا تو ان کے سسٹم سے کنٹرول ہو رہا ہے یہ ڈرون، جمہوری اسلامی ایران نے ان کے سسٹم سے چھین کر اسے بحفاظت اپنے یہاں اتار لیا. جب یہ کامیابی سامنے آئی امریکہ کا بھرم ٹوٹ گیا اس فیلڈ کے اندر. وہ سمجھتا تھا کہ صرف میں ہوں جمہوری اسلامی. اس پر رہبر نے اس وقت کہا تھا کہ جو ہم نے بیان کی ہے اپنی کامیابی اور ترقی، ہم اس سے کہیں زیادہ آگے ہیں. اور اس کے بعد آپ کرنٹ دیکھیے کہ اب الحمدللہ خلا میں اپنا سیٹلائٹ بھیج کر، فضا میں انہوں نے ایک بندر کے ساتھ بھیج کر اسے بحفاظت واپس اتار لیا. یہ دوسری بڑی کامیابی جس پر دنیا حیران ہے. وہ تمام جو اشارے بھی قبلہ نے مجھ سے قبل کیے تھے بزرگوار نے، کہ اتنی پابندیوں کے باوجود، 8 سالہ مسلط جنگ کے باوجود آپ دیکھیے ترقی کی کن منزلوں پہ پہنچ گیا، خلوص اور استقامت اور قربانی کے جذبے اگر کسی ملت میں پیدا ہو جائیں اور دنیا کی زندگی سے محبت نہ ہو، اپنے پروردگار سے محبت ہو، اپنے دین سے مکتب سے محبت ہو، تو وہ ملت روح ہوتی ہے اور پروردگار بھی لطف کرتا ہے. انشاءاللہ خدا سوائے کہ پروردگار ہماری ملت کو بھی شعور عطا فرمائے مزید، وہ افراد جو بھی بیدار نہیں انہیں بیداری عطا فرمائے، وہ افراد جو اپنی مکتب کی محبت سے، اپنے دین کی محبت سے، اپنے پروردگار کی محبت سے ابھی بے فیض ہیں، پروردگار ان کے دلوں میں اس محبت کو ایجاد فرمائے. دعائیں پروردگار عالم سے کہ وہ مقام معظم رہبری کو طول عمر عطا فرمائے، ہمیں ان کے معاونین و مددگاروں میں سے، ان کے احکام کی فرما برداری کرنے والوں میں سے اور صحیح خطے میں شہ قائم رہنے والوں میں سے قرار دیں انشاءاللہ. پروردگار سے دعا ہے کہ پروردگار تمام علماء اسلام بالخصوص علماء امامیہ جو دین کی سربلندی کے لیے کوششیں کر رہے ہیں اور وہ جوانان عزیز جو بالخصوص آپ جو اس دین کی سربلندی کے لیے مظلوموں کی نجات کے لیے کوشش کر رہے ہیں اور اس نظام کو بدلنے کے لیے کوشش کر رہے ہیں پروردگار بہت جلد انشاءاللہ ان تمام کوششوں کو اپنی بارگاہ میں قبول فرماتے ہوئے ہمیں وہ تبدیلی اور انقلاب کا دن ضرور دکھائے انشاءاللہ. اور محمد علی محمد صلوات.